नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल माघ 2 गते बुधबार, माघ कृष्ण पक्ष द्वितीया तिथि, तद अनुसार 15 जनवरी सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। सार्वजनिक प्रसारण मौलिक हुनुपर्छ संचार मन्त्री शीर्षकको खबरलाई गोर्खापत्रले मूल खबर बनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक सेवा प्रसारण नेपाल पीएसपीलाई मौलिक शैलीमा संचालन गरी सर्वोत्कृष्ट बनाउनुपर्ने बताउनु भएको छ। रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गरी सेवा पूर्वारम्भ उद्घाटन कार्यक्रमलाई हिजो सिंहदरबारमा सम्बोधन गर्दै उहाँले देशको आफ्नै विशेषता अनुसार सार्वजनिक सेवा प्रसारण संचालन गर्नुपर्ने बताउनु भएको हो। उहाँले नेपालको चिन्तन र चरित्र अरू देशभन्दा फरक रहेकाले मौलिक विशेषतामा रहेर सार्वजनिक सेवा प्रसारण कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले भन्नुभयो, हामी आफ्नो देशको विशेषतामा आधारित रहेर पीएसपी कार्यान्वयन गर्छौ। यदि कसैको नक्कल गर्न खोजिए असफल हुन्छौं। पीएसपीका सिद्धान्तमा आधारित रहेर त्यसलाई हाम्रै देशको मौलिक पक्षमा बदल्नुपर्छ, रूपान्तरण गर्नुपर्छ, अनि मात्रै सफल हुन्छौं। उहाँले सार्वजनिक सेवा प्रसारण संस्थालाई रचनात्मक र प्रतिस्पर्धी बनाएर अघि बढ़ाउन निर्देश गर्नुभयो। उहाँले पारदर्शी हुन र सार्वजनिक सेवा प्रसारणलाई नवप्रवर्तनमा आधारित भएर सर्वोत्कृष्ट बनाउन सृजनशील भएर काम गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, इनोभेशन गर्ने भनेको शब्दबाजी गर्न मात्रै ल्याइएको होइन। अबका दिनमा हरेक संस्थाले, हरेक समाजले, हरेक व्यक्तिले इनोभेटिभ बन्न सकेन भने अघि बढ़नै सक्दैन। त्यसका लागि सृजनशील र बहुआयामिक हुनुपर्छ र पीएसपी नेपाल पनि प्रतिस्पर्धाको मेलामा सर्वोत्कृष्ट बन्न सकोस्। सत्ताको ताबेदारी नगर्नु उपशीर्षकमा खबर अगाडि छ। सरकारका प्रवक्ता गुरूङले सार्वजनिक सेवा प्रसारणलाई नागरिकप्रति उत्तरदायी र जवाफदेही बनाउनुपर्ने बताउनुभयो। उहाँले नागरिकलाई सर्वोपरि ठानेर सही सूचना दिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, सार्वजनिक सेवा प्रसारणका संस्थालाई तिनीहरूको सिद्धान्त अनुसार चलाउन नसक्दा, नीति नबन्दा र कानून नबन्दा सत्ता र निश्चित व्यक्तिको ताबेदारी गर्ने, चाकडी गर्ने संस्थाका रूपमा विकास भए, जनतालाई सही सूचना प्रदान गर्नुपर्नेमा 30 वर्षसम्म पञ्चायतको ताबेदारी गर्ने संस्थाका रूपमा विकास भयो, जनतालाई सही सूचना दिने काम भएन, अब नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ। संचार मन्त्री गुरूङले 2062-63 को जनआन्दोलनपछि सार्वजनिक सेवा प्रसारण संस्था मार्फत चलाउने भनिए पनि अहिले मात्रै त्यो योजना सफल भएको बताउनुभयो। उहाँले क्षमता र दक्षताका आधारमा सार्वजनिक सेवा प्रसारण संचालन गर्दै सर्वव्यापी रूपमा अघि बढ़ाउने र नेपाली समाज पुगेको ठाउँमा यो संस्थालाई जोड़न सक्नुपर्ने बताउनुभयो। संचार मन्त्री गुरूङले सार्वजनिक सेवा प्रसारण समावेशी बन्नुपर्ने पनि बताउनुभयो। उहाँले पीएसपीलाई सबै वर्ग, क्षेत्र, भाषाभाषी, जात जातिसँगै सबै क्षेत्रको विविधता झल्किने समावेशी र समानताको ऐनाकै रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। सार्वजनिक प्रसारण मौलिक हुनुपर्छ संचार मन्त्री शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा मूल खबरका रूपमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा 48,000 मृत्युपछि युद्धविरामको संघारमा गाँजा शीर्षकको खबरलाई मूल खबरका रूपमा प्रकाशित गरेको छ। इजरायल र प्यालेस्टिनी समूह हमास युद्धविरामका लागि सहमति नजिक पुगेका छन्। कतारको मध्यस्थतामा भएको वार्तामा दुई पक्षबीच सहमति जुटेपछि 15 महिना लामो युद्ध अन्त्य हुने भएको हो। यद्यपि मंगलबार रातिसम्म घोषणा भइसकेको छैन। युद्धविराम र बन्धकको रिहाई सम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन इजरायल र हमासका प्रतिनिधिबीच कतारको राजधानी दोहामा मंगलबार वार्ता भएको थियो। सीएनएन का अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको रूपरेखालाई दुवै पक्षले स्वीकार गरेपछि सहमति भएको हो। गाजामा युद्धविरामका लागि अमेरिका, कतार र इजिप्ट लामो समयदेखि सक्रिय थिए। 48,000 भन्दा बढ़ीको ज्यान गएपछि दुवै पक्ष युद्धविरामका लागि तयार भएका हुन्। बीबीसीका अनुसार दोहा स्थित एउटै भवनमा रहेका इजरायल र हमासका प्रतिनिधिबीच अप्रत्यक्ष वार्ता भएको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले गराएको वार्तामा इजरायलको प्रतिनिधित्व गुप्तचर एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र आन्तरिक सुरक्षा एजेन्सी सिनबेटका निर्देशक रोनेन बारले गर्नुभएको थियो। त्यस्तै हमासका तर्फबाट राजनैतिक ब्यूरोका कार्यवाहक प्रमुख तथा प्रमुख वार्ताकार खलिल अल हाया सामेल हुनुहुन्थ्यो। 48,000 मृत्युपछि युद्धविरामको संघारमा गाँजा शीर्षकको यो खबरलाई कान्तिपुर दैनिकले मूल खबरका रूपमा प्रकाशित गरेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा विपिनको रिहाईका लागि परराष्ट्र मन्त्रीको दौड़धूप शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ। हमास समूहले आफ्नो नियन्त्रणमा रहेका मध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाईका लागि थप पहल गरिदिन तीव्रता दिनुभएको हो। इजरायल हमास लड़ाईको 14 महिना पछि गाँजामा युद्धविराम हुने लगभग निश्चित भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। युद्धविराम गर्ने सहमतिका लागि इजरायल र हमास दुवै पक्ष सहमति नजिकै पुगेका सम्बन्धी यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। अन्नपूर्ण पोस्टकै अग्रपृष्ठमा महाभूकम्पको जोखिम कायमै छैन पूर्व तयारी शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। मुलुकमा दैनिक जसो साना ठूला भूकम्पका धक्का गइरहेका छन्। कति बेला के हुने हो भन्ने त्रासमा जनता छन्। तर सरकारको पूर्व तयारी भने पर्याप्त छैन। आगो लागे कुवा खन्न जाने प्रवृत्तिले भूकम्प लगायतका प्राकृतिक विपत्तिमा देशले ठूलो धनजनको क्षति बेहोरिरहेको छ। भूकम्पविदहरू पश्चिम नेपाल महाभूकम्पको जोखिममा रहेको बताइरहेका छन्। त्यसैकारण सरकारले अब किन्तु परन्तु नभनी पूर्व तयारी र सुरक्षाका कार्यक्रम तत्काल अघि बढ़ाउनु पर्ने जरूरी देखिएको छ। अन्नपूर्ण पोस्टमा यो खबर प्रकाशित छ। झस्काइरहन्छ भूकम्पले टेर्दैनन् स्थानीय शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। विज्ञहरूले ठूलो भूकम्पको जोखिम रहेको सम्भावना देखाइरहेको अनि पटक पटक भूकम्पका धक्काले झस्काइरहेको भए पनि सल्यानमा निर्माण भइरहेका भवनले भूकम्प प्रतिरोधी मापदण्ड पालनामा व्यवस्था गरिरहेका छन्। कमजोर निर्माण सामग्री प्रयोग र निर्माण प्रक्रियामा प्राविधिक सल्लाह अभाव हुँदा भूकम्पीय जोखिम अझ बढ़ाएको स्थानीयको गुनासो छ। यहाँ रहेका 10 स्थानीय तहका निर्माण भइरहेका घर प्राविधिकको सल्लाह बिनै निर्माण हुने गरेको पाइएको छ। यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। गोर्खापत्रबाटै निजी आवास पुननिर्माण आजबाट शीर्षकको खबर अग्रपृष्ठबाट लिँदैछौ। सरकारले आजबाट विभिन्न समयमा भूकम्पले भत्काएका निजी आवासको पुननिर्माण शुरू गर्दैछ। माघ 2 गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसर पारेर सरकारले निजी आवास पुननिर्माण शुरू गर्न लागेको हो। पुननिर्माणको जिम्मा पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सोमबार पत्रकार सम्मेलन गरी डोटी भूकम्प प्रभावितको निजी आवास निर्माणबाट पुननिर्माण शुरू गर्ने जानकारी दिएको छ। पत्रकार सम्मेलनमा प्राधिकरणका सहसचिव डाक्टर भीष्म कुमार भूषालले केही वर्ष यता नेपालका विभिन्न स्थान केन्द्रबिन्दु हुँदै भूकम्प जाँदा कैयौं घरबार विहीन हुन पुगेकाले उनीहरूको निजी आवास पुननिर्माण अत्यावश्यक रहेको जानकारी दिनुभयो। निजी आवास पुननिर्माण आजबाट शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। एक वर्षमा 2700 चिकित्सक दर्ता 2300 विदेश पलायन शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। त्रिवी चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएम महाराजगंज क्याम्पसबाट एमबीबीएस उत्तीर्ण गरेका विद्यार्थीमाथि गरिएको सर्वेक्षणमा 100% विदेश जाने योजना बनाएको बताएका छन्। सर्वेक्षणमा सहभागी 43 मध्ये 41 जना 95% विदेश जान परीक्षामा नाम दर्ता गराइसकेको पाइएको छ। सरकारद्वारा गठित चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सुधार सम्बन्धी अध्ययन कार्यदलले आइतबार बुझाएको प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो। मुलुककै अब्बल शैक्षिक संस्था मानिएको आईओएमका मेडिकल विद्यार्थीको सोच र योजनाले मुलुककै समग्र स्वास्थ्य क्षेत्र र चिकित्सकको अवस्था दर्शाउँछ। नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कले पनि वर्षेनी विदेश पलायन हुने नेपाली चिकित्सकको संख्या बढ़दै गएको देखाउँछ। तथ्याङ्क अनुसार पछिल्ला 4 वर्षमा नेपालमा 8,624 जना नयाँ चिकित्सक काउन्सिलमा दर्ता भए 6,368 चिकित्सकले विदेश जान काउन्सिलबाट असल शारीरिक प्रमाणपत्र लिएका छन्। उनीहरूले विदेशमा थप अध्ययन र काम गर्नका लागि उक्त प्रमाणपत्र लिनुपर्ने अवस्था छ। चार वर्षको तथ्याङ्क हेर्दा नयाँ दर्ता भएका मध्ये करिब 74% चिकित्सक कामको खोजी र थप अध्ययनका लागि विदेश गए वा जाने योजनामा छन्। एक वर्षमा 2700 चिकित्सक दर्ता 2300 विदेश पलायन शीर्षकको यो खबरलाई कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आजको नेपाल समाचार पत्र दैनिकमा सत्ता फर्काउने कसरत जारी, सरकारको आयु मापन गर्दै प्रचण्ड शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। गत असार 30 प्रतिपक्षी बेन्चमा पुगेको नेकपा माओवादी केन्द्रले सत्ता फर्काउने कसरत जारी राखेको छ। संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बीच सातबुधे सहमतिको जगमा बनेको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको आयुमाथि प्रश्न खड़ा गर्दै सरकार गिराउने कसरतलाई माओवादीले सशक्त बनाउने उपायको खोजिरहेको हो। सोही योजना अन्तर्गत पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारको आयुको मापन गर्दै अभिव्यक्तिहरू दिँदै आउनु भएको छ। संसदमा रहेको आफ्नो 32 सीटलाई सरकार निर्माणको म्याजिक नम्बर भएको दावी गर्ने दाहालको सत्ता बाहिरको विगत 6 निकै सकसपूर्ण अवस्थामा बितेको राजनैतिक वृत्तमा बहस भइरहेको छ। एकातिर आफूलाई सत्ता नचाहिएको भन्ने र अर्कोतिर कुनै हालतमा सरकार भत्काउने र आफू सत्तामा पुग्ने दोहोरो चरित्रलाई निरन्तर प्रदर्शन गर्दै आउनुभएका दाहालले मंगलबार ओली नेतृत्वको सरकारको आयु लामो नभएको जिकिर गर्नुभयो। रिफ्रेसका लागि सिन्धुपाल्चोकको सुकुटे बीच पुग्नुभएका दाहालले सरकारले अलोकप्रिय काम गरिरहेको दावी गर्नुभयो। यो खबर आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। राजधानी दैनिकमा छानी छानी प्रतिवादी बनाउँदा विशेष अदालतले उठायो पटक पटक प्रश्न, अख्तियारको निष्ठामाथि प्रश्नै प्रश्न शीर्षकको खबर प्रकाशित गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई लिएर विशेष अदालतले पटक पटक प्रश्न उठाउँदै न्यायिक टिप्पणी उठाउँदै आइरहेको छ। प्रभावशाली व्यक्तिलाई छाडेर अनुसन्धान गर्ने र व्यक्तिगत प्रतिशोध साँधेर प्रतिवादी बनाउँदा विशेषले अनुसन्धानमा प्रश्न उठाएको हो। साथै ठूला भ्रष्टाचार मुद्दामा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईकै हस्तक्षेपका कारण अनुसन्धान नै प्रभावित हुने गरेको छ। पछिल्लो समय विशेष अदालतले व्हाइट बडी भ्रष्टाचार मुद्दाको सन्दर्भमा न्यायिक टिप्पणी उठाएको मुद्दा त्यसको एक उदाहरण हो। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। तपाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापनको पालो।
सजिलो अनलिमिटेड 699 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको कार्यक्रम अखबारमा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकमा भूकम्पबाट कसरी जोगाउने 35,000 विद्यालय शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। एकपटक सोचौं त 2072 सालमा गएको भूकम्प यदि शनिबार नभएर आइतबार वा अरू दिन गएको भए, भूकम्प कहिले कुन समय र कहाँ जान्छ भन्ने बारे कसैलाई पनि पहिले थाहा हुँदैन। यो सातै बार जुन समयमा र जहाँ पनि जान सक्छ। उदाहरण लियौं भने पहिले गएका भूकम्पले कतै बढ़ी र कतै कम क्षति गरेको होला, हामी भाग्यमानी पनि भयौं होला, तर सधैं हामी भाग्यमानी नहुन सक्छौं। 2072 सालकै भूकम्पलाई हेर्दा यदि शनिबार नभएर आइतबारै गएको भए अहिले भएको मानवीय क्षति धेरै बढ़न सक्थ्यो। यसर्थ जहाँ मानिसको जमघट तथा भीड़भाड़ धेरै हुन्छ त्यस्ता स्थानहरूलाई भूकम्प प्रतिरोधी भवन निर्माण गर्न एकदमै आवश्यकता रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद डाक्टर लोक विजय अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार हजारौं बालबालिका पढ्ने विद्यालय, अस्पताल, बसपार्क जस्ता ठाउँहरू तथा शहरी क्षेत्रमा भएका सबै सपिङ मलहरू भूकम्पीय जोखिम बढ़ी भएको क्षेत्रका रूपमा लिइन्छ। पृथ्वीको बनोटका कारण नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा पर्छ। भौगर्भिक भूखण्ड, भौगोलिक अवस्थितिको आधारमा नेपालमा भूकम्पको उच्च जोखिमका दुईवटा क्षेत्र पर्छन्। दक्षिणतिर अवस्थित इण्डियन प्लेट र उत्तरतिर अवस्थित युरेसियम प्लेट गरी दुईवटा प्लेटको सिमाना अथवा जोड्ने भागमा नेपाल अवस्थित छ। यसकारण नेपालमा भूकम्प गइरहेको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटका अध्यक्ष भूगर्भविद डाक्टर आमोदमणि दीक्षित बताउनुहुन्छ, उच्च जोखिममा रहेको नेपालमा संरचना कमजोर हुनु अर्को भूकम्पीय दृष्टिकोणले संवेदनशील मानिन्छ। भूकम्पले मान्छे मार्दैन तर भएका संरचनाहरूले च्यापेर मान्छे मर्ने हो। नेपालमा त्यस्ता कमजोर संरचनाहरू धेरै छन् जसबाट जीवजानको क्षति हुने प्रबल सम्भावनाहरू छन्। भूकम्पबाट कसरी जोगाउने 35,000 विद्यालय शीर्षकको यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। मोमो बन्नबाट बचेकी माया कुमारीको विदाई शीर्षकको खबर नागरिक दैनिककै अग्रपृष्ठबाट लिँदैछौ। वधशालामा प्रहार गरिएको घनको तोड प्रतिकार नगरेको भए सम्भवत ऊ 1.5 वर्ष अगाडि नै मासुको कुनै परिकार बनिसक्थ्यो। दूध कम दिएपछि मासुका लागि भनेरै बिक्री गरिएको उक्त भैंसी जीवन जोगाउन मूल सड़कमै भागेको थियो। भाग्दा भाग्दै एउटा विद्यालयभित्र पसेर लुकेको उक्त भैंसीलाई पुनः मार्ने प्रयास समेत गरियो। धन्न त्यति बेला पशु अधिकार कर्मीहरूले भैंसीलाई बचाउन जरूरी भएको भन्दै सेल्टरमा लगे। त्यसरी त्यति बेला भैंसीको जीवन जोगियो। त्यो बेला भैंसीको हालत एकदमै दर्दनाक थियो। उसको टाउकोमा गहनको डोब थियो, सिंग भाँचिएको थियो, आँखाबाट रगत चुहिएको थियो। स्नेहा केयरकी स्नेहा श्रेष्ठले भन्नुभयो, त्यो अमानवीय कर्म देखेर हामी सबैको मन निकै रोएको थियो। उनको मन त्यति बेला झन धेरै रोयो जब उनलाई भैंसीको पेटमा 2 महिनाको गर्भ रहेछ भन्ने थाहा भयो। त्यसपछि त्यो भैंसीप्रति हेर्ने हाम्रो माया झनै घनीभूत भयो। पेटमा रहेको गर्भ जोगाउन उसले गरेको संघर्षप्रति गर्वबोध भयो। स्नेह केयर्समा राखेर स्याहार सुसार गरेपछि वैशाखतिर उसले पाडी जन्माएको स्नेहाले सुनाउनुभयो। हामी यहाँ भएका सबै पशुलाई मानिस जस्तै सम्मान दिन्छौं, उहाँले भन्नुभयो। त्यही भएर पाडीलाई मायाले मैचा नामाकरण गरियो। उपचारपछि भैंसी केही निको भए पनि कमजोर भएको उहाँले सुनाउनुभयो। तर मैचालाई पुग्ने दूध भने भैंसीले दिने गरेको थियो। त्यसपछि उक्त भैंसीको मृत्यु भएको यो प्रसंगलाई मम बन्नबाट बचेकी माया कुमारीको विदाई शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। सार्वजनिक यातायातमा चरम ठगी सरकार मुखदर्शक शीर्षकको खबर नेपाल समाचार पत्रको अग्रपृष्ठमा प्रकाशित छ। सार्वजनिक यातायात व्यवसायले यात्रुमाथि चरम ठगी गर्ने गरेको पाइएको छ। गत पुष 22 गते सरकारले सार्वजनिक सवारीमा 3.30% भाड़ा बढ़ाए पनि सवारीवालाहरूले मनलाग्दी भाड़ा असुल्ने गरेका छन्। यात्रुलाई बढ़ेको भाड़ादर थाहा नदिहुँदा दिनदहाड़े ठगीमा पर्नु परेको हो। एउटा यात्रुका लागि यसरी ठगीमा पर्ने रकमको परिमाण थोरै भए पनि सार्वजनिक सवारी साधनमा भाड़ादर न टाँसिएकै कारण यातायात मजदूरबाट दैनिक ठगीको रकम निकै ठूलो परिमाणमा हुन आउने जानकारहरू बताउँछन्। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको कारोबार दैनिकमा चालू बजेटको आधा समय बलियो सरकारको फितलो कार्यान्वयन शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। प्रमुख दुई राजनैतिक दलको बलियो सरकार बनेसँगै आम सर्वसाधारणले आर्थिक विकासले गति लिने अपेक्षा राखेका थिए। चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको आधा समय सकिएको छ तर अपेक्षाकृत क्षेत्रमा सरकार सफल नदेखिएको सम्बन्धी यो खबर कारोबार दैनिकमा छ। आजको नयाँ पत्रिका दैनिकमा नेपाल भारत अन्तर्देशीय क्यूआर भुक्तानी प्राप्ति बढ़्दो शीर्षकको खबर अर्थ पृष्ठमा प्रकाशित छ। नेपाल भारत अन्तर्देशीय क्विक रेस्पोन्स कोड क्यूआर भुक्तानी प्राप्ति बढ़दै गएको छ। फोन पे पेमेन्ट सर्भिस लिमिटेडले भारतको फोन पेसँगको सहकार्यमा फागुन 2080 सीमापार क्यूआर भुक्तानी प्राप्ति शुरू गरेको हो। त्यस अन्तर्गत भारतीय फोन पे पेटीएम गुगल पे र भीम एपबाट नेपाली फोन पे को मर्चेन्ट खाताको क्यूआर स्क्यान गरेर भुक्तानी गर्न मिल्छ। यस्तो भुक्तानी पछिल्लो समय बढ़दै गएको नेपाल राष्ट्र बैंक र फोन पेबाट प्राप्त तथ्याङ्कले देखाउँछ। फोन पेले नेपाली खाताबाट भारतीय क्यूआर स्क्यान गरेर भुक्तानी गर्ने सेवा प्रवाह गर्न पनि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ। यो खबर नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा प्रकाशित छ। जीर्ण पुलका कारण जोखिमपूर्ण यात्रा शीर्षकको खबर गोर्खापत्रबाट लिँदैछौ। पर्साको जानकी टोलदेखि रौतहटको गण्डक नहरको 3 नम्बर ब्लकसम्म फैलिएको नेपाल गण्डक सड़कमा रहेका पुल जीर्ण अवस्थामा पुगेपछि यात्रा जोखिमपूर्ण बन्दै गएको छ। पर्सादेखि रौतहटसम्म 81 किलोमिटर लामो नेपाल गण्डक सड़क कालोपत्री भएपछि सवारी साधनको चाप बढ़ेको छ। सवारी साधन बढ़े पनि जीर्ण पुल मरमत सम्भार नगरिएकाले यात्रा जोखिमपूर्ण भएको हो। पर्सा बारा र रौतहट जिल्ला जोड्ने हुलाकी सड़कको एकमात्र विकल्पका रूपमा यो सड़क रहेको छ। यो खबर गोरखापत्र दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो। आजको कान्तिपुर दैनिकमा कृषि अनुदान दुरूपयोग गर्नेको नाम पनि सार्वजनिक गर शीर्षकको खबर सम्पादकीय प्रकाशित छ। अनुदानको रकम दुरूपयोग भएको गुनासो पहिलेदेखि हो। वास्तविक किसानले प्रक्रियागत झमेलाका कारण अनुदानको दावी नै गर्न नसक्ने स्थिति छ। अर्कोतिर राजनैतिक वा प्रशासनिक पहुँच भएका व्यक्तिले भने कृषि कर्ममा संलग्न नै नरही पनि अनुदान लिने गरेका छन्। उनीहरूको कागजी कृषक मात्रै हुन्छन्। कतिपयले वास्तविक किसानको अन्योल वा अज्ञानतालाई दुरूपयोग गरेर अनुदान लिने गरेका छन्। यो कान्तिपुर दैनिकको सम्पादकीयको एक अंश थियो। कारोबार दैनिकमा बाह्य क्षेत्र प्रयोग गर्न ढिला नगरौं शीर्षकको सम्पादकीय प्रकाशित छ। आजको नागरिक दैनिकमा अख्तियार ऐनमा चलखेल अमान्य शीर्षकको सम्पादकीय देखिन्छ। अन्नपूर्ण पोस्टमा चिकित्सा शास्त्र पढ़ाईको विस्तार शीर्षकको सम्पादकीय छापिएको छ भने आजको गोर्खा पत्रमा सामाजिक कर्मको उदाहरण शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।